नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित भएको छ। विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाको विरोधकै बीच पनि प्रतिनिधि सभामा छलफल भई बजेट पारित भएको हो। सरकारले जेठ 15 गते आगामी आर्थिक वर्षको लागि 19,64,11 करोड़को बजेट सार्वजनिक गरेको थियो। यस पटकको बजेटलाई सरकारले यथार्थपरक र व्यावहारिक भएर ल्याइएको बजेटका रूपमा समेत अर्थ्याएको छ। अर्थतन्त्रका आन्तरिक सूचकमा देखिएका विविध चुनौतीको सामना गर्दै बजेट कार्यान्वयन गर्नुपर्ने दायित्व सरकारलाई रहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 बजेट सार्वजनिक भएपछि संसदमा पर्याप्त छलफल गरी आवश्यक तयारी गर्न सकियोस् भन्ने उद्देश्य अनुसार यसबीचमा 1.5 महिनाको समय रहेको हुन्छ। यो समयलाई बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने योजना, कार्यविधि, निर्देशिका, मापदण्ड लगायतका कानूनी आधार तयार गर्ने समयका रूपमा समेत हेर्ने गरिएको छ। तर संविधान जारी भएपछिको यो अवधिमा तदनुरूपको अभ्यास अपेक्षित रूपमा हुन नसकिरहेको टिप्पणी समेत भइरहेको सुनिन्छ। बजेट कार्यान्वयन पूर्वको तयारी पर्याप्त हुन नसक्दा बजेट कार्यान्वयनमा समेत समस्या देखिँदै आइरहेको टिप्पणी समेत हुने गरेका छन्। अहिले आर्थिक वृद्धि, पूर्वाधार निर्माण, रोजगारी सिर्जना लगायतका विषयहरू अर्थतन्त्रका मूल विषयका रूपमा रहेका छन्। यसका साथै नेपाल अति कम विकसितको सूचीमा परेको 56 वर्षपछि सन् 2026 विकासशील राष्ट्रमा स्तरोन्नति पनि हुँदैछ। यो परिप्रेक्ष्यमा समेत सरकारले आवश्यक तयारी गर्नुपर्नेछ। आजको अन्तर संवादमा हामी बजेट कार्यान्वयन, अर्थतन्त्रको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीसँग कुराकानी गर्दैछौ। उपाध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
नमस्कार, धन्यवाद।
पछिल्ला वर्षहरूमा बजेट कार्यान्वयनमा केही समस्या देखिएको हो कि भन्ने पनि छ। अब आगामी आर्थिक वर्षको बजेट आइकन प्रतिनिधि सभाबाट पारित भएको विषयलाई मैले पृष्ठभूमिमा उल्लेख गरिसके। अब आगामी आर्थिक वर्षको बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक तयारी के कसरी गर्नुपर्ला, मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हस्, धन्यवाद। एकदम सान्दर्भिक र होइन अब योजना आयोगसित सम्बन्धित क्वेसनै गर्नुभयो। हामी यो सन्दर्भमा हामी अगाडि बढिसकेका छौँ। हामी यो एक हप्ता अगाडि नै हामी प्रत्येक मन्त्रालयहरूलाई तपाईँहरूको आयोजनाको कसरी चाहिँ ऊ बनाउनु भएको छ, वर्क प्लान बनाउनु भएको छ, तपाईँका कामहरूको कसरी वर्क प्लान बनाउनु भएको छ, प्रोग्राम कस्तो छ भनेर हामी उहाँहरूलाई पत्राचार गरिसकेका छौँ। उहाँहरूसित अब एक दुई दिनमै हामी गर्छौँ र त्यसलाई चाहिँ वर्क प्लानमा लैजान्छौँ। हामी जति बेला चाहिँ हामी सिलिङ दियौँ अथवा चाहिँ यो सिलिङ निर्धारण गऱ्यौँ बजेटको, त्यति बेलादेखि यो कार्यान्वयन योग्य होस् र यथार्थपरक होस् भनेर लागिरहेको हो। त्यही सन्दर्भमा चाहिँ हामी अहिले पनि के गरिरहेछौँ भन्दा अब रिलेटिभली यथार्थपरक आयो होइन। कतिपय कुराहरू 3 करोडको सन्दर्भमा चाहिँ हामी योजना आयोग चाहिँ कटिबद्ध भएर लाग्यो। 3 करोडको सन्दर्भमा चाहिँ त्यहाँ बजेटको अथवा हिजो पारित भएको चाहिँ जुन चाहिँ होइन अब विनियोजन ऐन छ, विनियोजन ऐनमा 12 नम्बर बुदामा हामी मजाले के लेखेको छ भने आयोजना ब्याङ्कमा इन्ट्री भइसकेपछि मात्रै होइन कार्यान्वयनमा जाने छ भन्ने छ। आयोजना ब्याङ्कमा इन्ट्री भएका आयोजनाहरू 3 करोडभन्दा कमका हुँदैनन्। जुन हिसाबले चाहिँ 3 करोडभन्दा कमका आयोजनाहरू अहिले देखिया छन् ती पनि के हुन् भन्दा ती त कर्मागत रहेछन् भने कार्यान्वयन हुने हो, नयाँ चाहिँ छन् भने कार्यान्वयन हुँदैनन् अथवा कार्यान्वयन हुँदैनन् भनेको कार्यान्वयन नगर्नु पनि कार्यान्वयन हो र भन्ने होला। ठिक तरिकाले कार्यान्वयन गर्नु कार्यान्वयन हो भन्ने हिसाबले मैले प्रस्तुत गरेँ। दोस्रो कुरा चाहिँ हामी के गरिरहेछौँ भने अब मन्त्रालयहरूसित समन्वय गर्ने काम चाहिँ हामीले अगाडि बढाइसकेका छौँ। तेस्रो कुरा चाहिँ के हुने रहेछन् भन्दा हाम्रो चाहिँ बनाउने अथवा चाहिँ तर्जुमाको सन्दर्भमा हामीले अलिक टाइम दिएकै हुन्छौँ, कार्यान्वयनमा चाहिँ खास टाइम नदिने रहेछौँ। त्यो अनुभवलाई चाहिँ हामीले अलिकता कार्यान्वयन गर्नलाई अलिक सहजीकरण होस् भन्ने हिसाबले हामी लागेका छौँ। अब यही भन्छु होइन, अहिले अब हिजो पारित भएको छ, अब आजदेखि नै हामी चाहिँ अब मन्त्रालयहरूसित छलफलमै छौँ। छलफल भनेको के हो भन्दा कार्यान्वयनको लागि, सहजीकरणको लागि र तपाईँहरूको कामको लागि कहाँ पुगे होइन, कसरी गर्नुभएको छ भन्ने, अनि हामी चाहिँ केही काम भएको छैनन् केही भएको छैनन् गर्नु पर्यो भन्ने हामी पनि लाग्ने त्यसरी गरिरहेको छौँ।
संविधान अनुसार अब जेठ पन्ध्रमा बजेट सार्वजनिक भएपछि असारको अन्त्यसम्म बजेट कार्यान्वयनको लागि आधार तय होस् भन्ने पनि हो, तर तदनुरूपको अभ्यास पर्याप्त हुन नसकेको हो कि भन्ने पनि अब टीका टिप्पणी सुनिँदै आएको छ। आर्थिक वर्षको सबैभन्दा ठूलो चाप असारमै पर्ने गरेको र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पर्याप्त ध्यान दिन नसकेका जस्ता क्रियाकलापहरू भनौं अथवा त्यस किसिमको व्यवहार पनि देखिँदै आएको छ। अब संविधानमा जेठ पन्ध्रमा बजेट सार्वजनिक गरिसकेपछि डेढ महिनाको अवधि कार्यान्वयनका लागि पर्याप्त तयारी गर्ने हो भन्ने आशय का साथ त्यो लेखिएका कुराहरू पनि अहिले विधायिकामा जो सहभागी हुनुहुन्थ्यो त्यति बेला संविधान बनाउने क्रममा जो सहभागी हुनुहुन्थ्यो उहाँहरूले पनि यो कुरालाई अभिव्यक्त गरिरहेको अवस्थालाई कसरी हेर्न सकिन्छ? अलिकति जुन संविधानको मर्म र भावना अनुसार, कानून कार्यान्वयनको मर्म र भावना अनुसार हामी बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न सकिरहेको अवस्था छ कि छैन, अथवा थोरै हामी त्यसबाट अलि पर गएको के लाग्छ यहाँलाई?
यसरी हेरौँ, हिजो अथवा चाहिँ एक दुई वर्ष अगाडिको कुरा गर्ने हो भने अर्थतन्त्र अलिक चाहिँ समस्यामै थियो होइन। अहिले चाहिँ अर्थतन्त्र, मैले वातावरणको कुरा गरेँ, अर्थतन्त्र अलिक पोजिटिभ डिरेक्सनमा अलिकता आशा लाग्दो चाहिँ तरिकाले अगाडि बढेको छ, भनेको सबै सेक्टरहरूमा पोजिटिभ चाहिँ ग्रोथ आइसकेको छ। अहिले अघि भन्नुभयो यो एलडिसी ग्रेजुएसनमा पनि हिजो हाम्रो के थियो भन्दा 1306 जिएनआई पर क्यापिटा हुनु पर्थ्यो डलरमा, त्यति भएपछि हामी चाहिँ के हुन्थ्यौँ भन्दा एलडिसी ग्रेजुएसनमा चाहिँ अपग्रेड हुने चाहिँ त्यो क्राइटेरिया थियो, त्यो चाहिँ थ्रेस होल्ड थियो भन्नुहोस् अथवा मापदण्ड थियो, त्यो हिजो पुगेको थिएन। हिजो भनेको योभन्दा अघिल्लो चाहिँ साल अथवा 54 अथवा 23 पुगेको थिएन। अहिले चाहिँ हामी के हो भन्दा 1404 भयो, भनेको एलडिसी ग्रेजुएसनमा जाने कुरामा पनि के भयो भन्दा सबै क्राइटेरियाहरू पुरा भयो। अब हिजो पुरा भएको छैनन् र पनि हामी दुईवटा क्राइटेरिया पुरा भएपछि जान पाउँथ्यौँ र जाने भनेका थियौँ, अहिले सबै भयो। यसले के दिन्छ भन्दा काम गर्ने कुरालाई पनि उत्साह दिने भयो। हिजो चाहिँ हामी के गर्यौँ भन्दाखेरि म अर्थतन्त्रलाई अलिकता उकास्न चाहिँ खोजिरहेको थियौँ, अलिकता चाहिँ 3-4 चाहिँ नेगेटिभ ग्रोथ देखिन्थे, अहिले सबै सेक्टरमा पोजिटिभ ग्रोथ छ, यसले पनि अलिकता चाहिँ उत्साह दिन्छ। यी वातावरणले उत्साह दिने भएको हुनाले हामीले पनि यो उत्साह छ ल यसरी काम गरौँ है भन्ने चाहिँ गरिरहेका छौँ पहिलो। दोस्रो चाहिँ के हो भन्दा तपाईँले भन्नुभएको यो 45 दिनलाई सकेसम्म चाहिँ होइन ठिक तरिकाले सदुपयोग गरौँ भन्ने हिसाबले अगाडिदेखि पनि छलफल थियो, हामी योजना आयोगमा नआउँदा पनि यो गर्नुपर्छ भन्थ्यौँ, अहिले आएको हुनाले चाहिँ हामी के पनि गरिरहेछौँ भन्दा मन्त्रालयहरूसित, मन्त्रालयमा के हुन्छ भन्दा दुईवटा खालको युनिट भइहाल्छ, एउटा चाहिँ के हो भन्दा आयोजना चाहिँ अथवा योजना चाहिँ युनिट हुन्छ त्यहाँ होइन, योजना युनिट अथवा त्यसको प्लानिङ चाहिँको होइन को युनिटसित हामी काम गर्छौँ। कार्यान्वयनको अहिले चाहिँ जुन अहिले कार्यान्वयन पनि भइरहेको छ होइन, त्यो कार्यान्वयनको युनिट अर्को हुन्छ, त्यसो भएको हुनाले प्लानिङको युनिटसित हामी बसिरहेछौँ बस्छौँ, त्यो हुनाले हामी चाहिँ के गर्न मिल्दैन भने कार्यान्वयन भइरहेको अवस्थामा चाहिँ फेरि प्लानिङको काम कसरी हुन्छ र होइन, दुइटै काम गर्नु मिल्ने तरिकाले चाहिँ हामी डिजाइन गरेका छौँ। दोस्रो तेस्रो चाहिँ के हो भन्दा कतिपय चाहिँ के हुने रहेछ भन्दा यो मोनिटरिङ सुपरभिजन अथवा कसैले लजाउँ भन्ने कुरो चाहिँ अथवा यो गरौँ भन्ने कुरो चाहिँ प्रोत्साहन दिइराख्नु पर्ने रहेछ हाम्रो सिस्टममा, त्यो प्रोत्साहनको लागि योजना आयोगले काम गरेको छ। तेस्रो चौथो चाहिँ के हो भन्दा यो बजेट बनाउँदा नै के भयो भन्दाखेरिमा हामीले सुधारको कार्यक्रम बनाउने, सुधारको लागि चाहिँ बजेट बनाउने भन्ने हिसाबले अगाडिदेखि भएको हुनाले उहाँहरूले चाहिँ पनि त्यही किसिमको चाहिँ कार्यक्रमहरू अन्त नयाँ कार्यक्रमहरू पहिल्यैदेखि भनिरहेको छ, नयाँ कार्यक्रमहरू धेरै छैनन्, एकदमै चाहिँ होइन अब नयाँ एकदमै टाइम लाग्ने होइन, त्यसको कार्यविधिहरू बनाउनलाई चाहिँ टाइम लाग्ने त्यस्ता खालका कार्यक्रमहरू खासै छैनन्, किनभने हामी चाहिँ कन्टिन्युटीलाई चाहिँ भरि प्राथमिकता दिने र प्राथमिकता कस्तो दिने भन्दा जुन जुन कामहरू सम्पन्न भएका छैनन् तिनीहरूलाई सम्पन्न हुनुको लागि बढी प्राथमिकता दिने भन्यौँ। त्यो हिसाबले गयो। अर्को चाहिँ के हो भन्दा कार्यान्वयन गर्न कस्ता चाहिँ कार्यक्रमहरू असजिला हुन् भन्दा साना कार्यक्रमहरू जहाँ चाहिँ के हुन्छ भन्दा अब पालिकासित प्रदेशसित ओभरल्यापिङ हुन्छन् अथवा होइन तिनीहरूसित चाहिँ कसरी कार्यान्वयन गर्ने भन्ने थाहा हुँदैन। यस्ता कार्यक्रमहरूलाई चाहिँ हामीले अहिले चाहिँ अझै पनि टाइम छ, विनियोजन ऐनले चाहिँ अझै चाहिँ त्यसलाई चाहिँ कम गर्न चाहिँ अधिकार दिया छ, त्यो हुनाले त्यसलाई कम गर्ने व्यवस्था पनि हुन्छ एकातिर। अर्कोतिर ठुला चाहिँ जुन सङ्घले आफ्नो क्षेत्रभित्र रहेका कामहरू गर्यो भने त सम्पन्न गर्न सजिलो हुन्छ नि, जति साना कार्यक्रम रह्यो त्यति इफोर्ट्स बढी लाग्छ होइन, त्यति मेहनत बढी गर्नुपर्छ, किनभने त्यो सानामा चाहिँ होइन त्यो त्यो ठाउँ पत्ता लाउनु पर्यो, त्यो कसरी कार्यान्वयन गर्ने भन्ने कुरा चाहिँ हुने, ठुलोमा चाहिँ के हुन्छ भने त्यसको चाहिँ डिजाइनको हिसाबले पनि सहज हुन्छ, अनि चाहिँ कार्यान्वयन कहाँबाट गर्ने भन्दा केन्द्रबाट गर्ने अथवा सङ्घबाट गर्ने हो, त्यसो भएको हुनाले त्यसलाई पनि सहजीकरण हुन्छ। आशा गरौँ पहिला भन्दा अलिकता इम्प्रुभ हुन्छ, इम्प्रुभ चाहिँ सिस्टममै इम्प्रुभ हुने तरिकाले गइरहेछ, त्यस हुनाले कार्यान्वयन चाहिँ सहज हुन्छ र कार्यान्वयनलाई चाहिँ तपाईँ हामीले चाहिँ सहजीकरण गरिरहेछौँ भन्ने बुझ्नुपर्छ भन्ने लाग्छ।
खास गरी अब पछिल्ला वर्षहरूमा पूँजीगत खर्चमा पनि समस्या देखिँदै आएको छ, अब सन्तुलन नमिलेको हो कि भन्ने पनि छ। अब चालू आर्थिक वर्षको अन्तिमतिर आउँदा पूँजीगत खर्च हेर्ने हो भने अहिले तपाईँ र म कुराकानी गर्दासम्मको स्थितिमा 43% मात्र पूँजीगत खर्चको आकार देखिन्छ। अब 15 दिनमा गरिने भुक्तानीले यसको आकार त बढ़ाउला, तर अघि मैले भने जस्तै सन्तुलन कहीँ कतै नमिलेको हो कि अथवा पूँजीगत खर्चमा हामीले जे जसरी योजना तय गर्नुपर्ने हुन्थ्यो त्यो अनुसार योजना तय नभएको हो कि अथवा पछिल्ला वर्षहरूमा जुन हामीले अपेक्षा गरेका छौं सरकारले पनि पूँजीगत खर्चको सुधारलाई प्राथमिकता दिएको छ तैपनि अपेक्षाकृत सुधार हुन सकिरहेको छैन, यो अवस्थालाई राष्ट्रिय योजना आयोगले र अर्थतन्त्रको एउटा विज्ञ व्यक्तिको हिसाबले यहाँले कसरी हेर्नु भएको छ, खास गरी पूँजीगत खर्चमा देखिएका समस्या र समाधानका उपाय के छन्?
धन्यवाद छ। यस्तो छ, पूँजीगत खर्चमा अहिले कम भइरहेको यो अथवा चाहिँ विगतदेखि नै यस्तै यस्तै हो र हाम्रो के रहेछ भन्दा काम गर्ने शैली पनि पेमेन्ट गर्ने बेलामा लास्टमा काम अगाडि सम्पन्न भए पनि पेमेन्ट गर्नलाई लगभग 2 महिना लाग्ने रहेछ हाम्रो सिस्टम अनुसार, त्यो हुनाले त्यो सबै फरफरक गर्दै चाहिँ सबै रुजु गर्दै जाँदाखेरिमा त्यसो भएको हुनाले पेमेन्ट गर्दा लास्टमा भएको हुनाले त्यसलाई चाहिँ त्यो हिसाबले हेर्नुपर्छ होइन, यो यो प्रक्रिया यो नै हो। अब त्यो हुनाले अलि अहिले कम देखिया छ, पछि अलिकता थपिन्छ, यसको अर्थ यो होइन कि असारमा मात्रै सबै गरियो भन्ने। अब तपाईँले उठाउनु भएको कुरो जुन चाहिँ आधारभूत कुरो छ त्यसमा चाहिँ अहिले हामी के गरेका छौँ भन्दा सुधार भन्ने मात्रै होइन, सुधार कसरी गरियो त भन्ने परमार्थ छ हामीसित, अथवा सुधार कसरी गरियो भन्ने हामीसित मेथड छ। भनेको के गरियो भन्दा अहिले चाहिँ आयोजना ब्याङ्क एमपिईएफ भनेको मध्यमकालीन खर्च संरचन र एलएमबिआइएसको चाहिँ त्यसको इन्टरलिङ्केज भन्नुहोस् अथवा इको सिस्टम अहिले हामीले तयार गरेका छौँ, अझै चाहिँ पर्फेक्टली भयो भन्न सकिन्न होइन, किनभने यो त्यो चाहिँ अगाडि चाहिँ त्यसरी चाहिँ लिङ्केज थिएन र योभन्दा अगाडि थिएन, अहिले चाहिँ लिङ्केज इस्टाब्लिस गरेका छौँ होइन, लिङ्केज इस्टाब्लिस गरेका छौँ, त्यसले चाहिँ के गर्छ भन्दा पुँजीगत खर्च बढाउने र आर्थिक र चाहिँ यो जुन वित्तीय अनुशासनलाई पनि चाहिँ ठिक ट्र्याकमा राख्ने, खास गरी अनुशासन भनेको चाहिँ यो विनियोजनको हिसाबले खर्चको हिसाबले अनि यो चाहिँ रिजल्ट आउने हिसाबले त्यो हिसाबले चाहिँ के हो भन्दा यसलाई चाहिँ कनेक्सन बनाउन सकियो भने जति राम्रोसित कनेक्सन गर्न सकिन्छ त्यति चाहिँ के हो भन्दा राम्रो हुन्छ भन्ने कुरामा चाहिँ हामी लागेका छौँ। र दोस्रो कुरा चाहिँ के हो फेरि भन्दा हामीसित चाहिँ अहिले चाहिँ तुरुन्तै हुन्छ त भन्ने कुरामा तुरुन्तै हुनलाई चाहिँ हामीले त्यसो भएर उहाँहरूसितै चाहिँ फेरि छलफल गर्दैछौँ, किनभने हाम्रो बानी त्यही हुने रहेछ, यति बेला गरे हुन्छ यस्तो हुने रहेछ भन्ने अभ्यासलाई चाहिँ हामीले के गरेका छौँ भन्दा एकदमै फलो गर्ने रहेछौँ होइन, जे अभ्यास छ त्यसलाई फलो गर्ने, अभ्यासले त्यही फलो गरेपछि त रिजल्ट पनि त त्यस्तै आउँछ नि, त्यस हुनाले हामीले रिफर्मलाई चाहिँ के गरेको भन्दा अभ्यास त्यो होइन प्रोसेस चाहिँ अलिकति फरक गरौँ र यसरी जाउँ भनेर त्यो सिस्टममा चाहिँ करेक्सन गरिरहेका छौँ। त्यही हुनाले होपफुल्ली होइन अब आशा गरौँ त्यो पहिला भन्दा अलिक फरक तरिकाले जान्छ र अलिक पुँजीगत खर्च मात्रै होइन त्यसका रिजल्टहरू टाइममा हुने कुरा पनि हामीले खर्चलाई मात्रै हेरेका छौँ, टाइममा चाहिँ त्यो रिजल्ट आयो कि आएन भन्ने कुरा प्रमुख कुरा हुने रहेछ। हिजो पनि छलफल चलिरहेको थियो हामीहरू बिच, के भयो भन्दा यस्ता आयोजनाहरू जुन छन् त्यो आयोजनाहरूको चाहिँ के भयो भन्दा सम्पन्न नभएर होइन त्यसलाई चाहिँ हामी पैसा राखिरहेछौँ, त्यो चाहिँ त्यस्ता सम्पन्न भइसक्नु पर्थ्यो, रिजल्ट नआएर रिजल्ट नआएका आयोजनाहरूलाई ब्याज तिरिरहेछौँ क्या हामीले होइन, त्यस्ता गल्तीहरू भइरहेछन्। त्यो हुनाले त्यतातिर पनि हामी चाहिँ करेक्सन गर्न खोजिरहेछौँ, न कि चाहिँ पुँजीगत खर्च यति भयो भन्ने मात्र होइन, जति एमाउन्ट होस् त्यो राइटली होस्, ठिक तरिकाले होस्, ठिक रिजल्ट दिने गरी होस् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण रहेछ, एमाउन्ट मात्रै होइन रहेछ भन्ने कुरामा हामीले विशेष ध्यान दिएका छौँ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले बजेट कार्यान्वयन, अर्थतन्त्रको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। पछिल्ला वर्ष अब बजेटको लक्ष्य अनुसार राजस्व संकलन पनि हुन सकिरहेको छैन, अब उत्पादनमूलक क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकिरहेको पनि राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। खास गरी सरकारले रोजगारी वृद्धिमा ध्यान दिँदा दिँदै पनि अपेक्षित रूपमा रोजगारी वृद्धिका कार्यहरू पनि हुन सकेको छैन अथवा रोजगारीको संख्या बढ़न सकिरहेको अवस्था छैन। अर्थतन्त्रको सबलीकरणका लागि यी विषयहरू महत्वपूर्ण पनि मानिन्छन्। अब अर्थतन्त्रका बाह्य सूचकहरू त सबल अवस्थामा छन्, आन्तरिक सूचकहरूलाई सबलीकरण गर्दै अर्थतन्त्रलाई मजबूत बनाउन कसरी अगाडि बढ़न सकिएला, के छ योजना?
एकदम ठिक हो, होइन अघि पनि कुरा थियो, जस्तै अब यही पुँजीगत खर्चकै कुरा गरौँ। पुँजीगत खर्चमा चाहिँ के हो भन्दा कतिपय चाहिँ फास्ट्याग्मा जान सकिने अवस्था हुन्छ, कतिपय अवस्थामा डिजिटल पेमेन्टको हिसाबले हुन्छ, तर हामी के गर्ने रहेछौँ भन्दा डिजिटल सिग्नेचर, डिजिटल चाहिँ हिसाबले जानलाई चाहिँ अझै चाहिँ हाम्रो चाहिँ गभर्मेन्ट सिस्टममा त्यति भएको छैन, त्यही हुनाले त्यो ढिलो चाहिँ कहीँ न कहीँ चाहिँ ढिलो भएको हो, त्यसलाई छिटो गर्नुपर्छ। साथसाथै यो चाहिँ हामीले अघि चाहिँ पुँजीगत खर्च र चाहिँ चालु खर्च अथवा प्रगतिलाई मात्रै हामीले डेटा लिने गरेका छौँ, कति रोजगारी सिर्जना गऱ्यौँ भन्ने डेटा लिन्नौँ के होइन, त्यो चाहिँ हाम्रो समस्या रहेछ। जे काम गरिन्छ पुँजीगत खर्च गर्दाखेरिमा त रोजगारी त सिर्जना हुन्छ नि, त्यो रोजगारी यति सिर्जना भयो भन्ने कुरो गभर्मेन्ट सिस्टममा रहने आउने रहेनछ, त्यो चाहिँ आउने व्यवस्थालाई चाहिँ हामीले अलिकता हामी इन्करेज गरिरहेछौँ। होपफुल्ली अब आउने यो आर्थिक वर्षदेखि चाहिँ के हुन्छ भन्दा सबै मन्त्रालयहरूले यो रोजगारी चाहिँ कति सिर्जना भयो भन्ने कुरा उहाँहरूले रिपोर्टिङ गर्नुहुन्छ, रिपोर्टिङमा आइसकेपछि बल्ल चाहिँ के हुन्छ रोजगारी बढ्यो घट्यो भन्नु पनि पाइयो। अहिले चाहिँ के हो भन्दा हामीले चाहिँ इस्टिमेसनको आधारमा मात्रै भन्छौँ, कहिलेकाहीँ सर्वेको आधारमा भन्ने हो, सर्वे चाहिँ सधैँ हुँदैनन्, अब 18 सर्वे भएको हो त्यसपछि भएको छैन, भनेपछि हाम्रो के हो भन्दा हामीले चाहिँ डेटा रेकर्ड किपिङ सिस्टममा पनि अझै इम्प्रुभ गरिसकेपछि हामीलाई चाहिँ त्यो हेर्नलाई चाहिँ सजिलो भयो पहिलो। दोस्रो चाहिँ के हो भन्दा कामहरू टाइममा सम्पन्न हुने अलिकता चाहिँ व्यवस्थित गर्न सकियो भने त्यसबाट चाहिँ अथवा चाहिँ सरकारी कामहरूबाट आउने रिजल्टको साथसाथै चाहिँ त्यो रोजगारी पनि रिजल्ट हो, त्यो हिसाबले हेर्नुपर्छ भन्ने कुरालाई चाहिँ हामीले लिएका छौँ। अब बजेटले के गरेका छ त भन्दा अब सरकारी चाहिँ क्षेत्रबाट मात्रै होइन, अब भनौँ न आफै चाहिँ आफ्नो स्वरोजगारको कुरा होला, निज क्षेत्रतिरको रोजगार होला, यिनीहरूलाई चाहिँ अहिले चाहिँ हामी चाहिँ विशेष प्राथमिकता दिएका छौँ दुईटा तरिकाले। एउटा निज क्षेत्रलाई चाहिँ होइन उद्योग धन्दा अथवा व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने, जसले गरिरहेको छ उसलाई सहजीकरण, जो गर्न चाहन्छ त्यसलाई चाहिँ त्यसलाई आउनलाई पनि सहजीकरण, त्यो काम गर्नलाई। तेस्रो कुनैलाई केही समस्या परेको छ भने त्यो चाहिँ समस्या पनि समाधान गर्ने हिसाबले होइन यता मौद्रिक नीति र वित्त नीति दुइटैबाट चाहिँ हामीले कोर्डिनेसन गरेर त्यो काम गरिरहेको छौँ, त्यस हुनाले त्यसले पनि रोजगार सिर्जना गर्छ। तेस्रो कुरा चाहिँ के हो भन्दा अहिले चाहिँ युवा मैत्री बजेट छ, युवाहरूलाई चाहिँ काम गरौँ भन्नेलाई चाहिँ काम गर्ने वातावरण चाहिँ विभिन्न तरिकाले बनाएको छौँ, जो आइटीतिर काम गर्ने इच्छा छ आइटीलाई भयो, जो चाहिँ के हो भन्दा कृषितिर चाहिँ काम गर्ने इच्छा छ कृषितिर भयो, होइन कतै चाहिँ मैले पढ्दै कमाउँदै अथवा गर्छु भन्ने हो भने त्यसमा चाहिँ भयो, त्यसपछि चाहिँ अब यो जुन अलिकता पुँजी छ हामीसित त्यो पुँजी भएको हुनाले मैले चाहिँ अझै मलाई थप पुँजी चाहियो लोन लिनु पर्यो भन्यो भने त्यसलाई ब्याज दर कम गरेर अनि त्यति मात्र होइन पहिला चाहिँ यति एमाउन्ट भन्ने थियो 1 करोड थियो होइन 1 करोड होइन मलाई ठुलो एमाउन्ट चाहियो त्योभन्दा चाहिँ अझै ठुलो चाहिँ बनाउँछु मेरो व्यवसायलाई भन्यो भने 10 करोडसम्म भन्ने यो हिसाबले सबै चारैतिर सबै चाहिँ डाइमेन्सनमा चाहिँ बाट सपोर्ट होस् भन्ने हिसाबले चाहिँ अहिलेको बजेट चाहिँ होइन जुन निर्माण भएको छ त्यसले चाहिँ सहजीकरण गर्छ यो हिसाबले चाहिँ रोजगारी सिर्जना गर्नुमा चाहिँ सहजीकरण हुन्छ भन्ने लाग्छ अर्को रोजगारी चाहिँ फेरि के हो भन्दा हामीले रोजगार पाउने मात्र होइन स्वरोजगार ठुलो कुरा हो कुन जहाँ पनि के हुन्छ भन्दा डेभलपिङ कन्ट्रीमा 15% अथवा 16-17% चाहिँ रोजगारी हुने हो रोजगारको हिसाबले तर अरू सबै बाँकी रहेको के हो भन्दा स्वरोजगार हो त्यसले हामी स्वरोजगार नै चाहिँ प्राथमिकता दिने हो स्वरोजगारी कति भयो भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ डेटामा राख्ने त्यसको चाहिँ कहाँनिर समस्या रहेछ त्यसलाई हेर्ने अनि रोजगार सेन्टरहरू बनाउने त्यो हिसाबले पनि कामहरू अगाडि बढाएको छ हामी चाहिँ योजना आयोग र चाहिँ होइन श्रम मन्त्रालयबीच चाहिँ होइन श्रम मन्त्रालयले पनि अहिले चाहिँ रोजगारी दर्शक चाहिँलाई चाहिँ घोषणा गरे हुनाले त्यो रोजगारी सेन्टरहरू चाहिँ बनाउनमा चाहिँ हामी बढी प्रेरित गरेका छौँ भनेको के भन्दा म बेरोजगार भएँ कतिपय सर्ट टर्म होइन लङ टर्मको कुरा आउँछ सर्ट टर्म बेरोजगारहरू काम गरिरहेको ठाउँमा कुनै सेन्टरमा गएपछि के हुन्छ त्यो सेन्टरमा नाम लेखाउने केही गर्ने अथवा चाहिँ जाने त्यहाँ गएपछि अनि जो चाहिँ जसलाई रोजगारी चाहिँ दिन सक्ने हो जसले दिने हो त्यो पनि दुइटै गएपछि त्यो सेन्टरहरूले के गर्छ भन्दा एकअर्कामा चाहिँ उनीहरूमा कनेक्सन हुन्छ त्यो कनेक्सनले चाहिँ काम गर्न सजिलो हुन्छ त्यो कनेक्सन सेन्टर भनेको पेलेसमै जानुपर्छ त्यही ठाउँमा होइन यो चाहिँ के हो भन्दा अब डिजिटल गर्न सकिन्छ अरू विभिन्न माध्यमहरू छ त्यो हिसाबले त्यसलाई चाहिँ हामी इन्करेज गरिरहेको छौँ त्यो हिसाबले पनि रोजगारी चाहिँ पहिलाभन्दा बढ्छ भन्ने आशा गर्छौँ
हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौं अब सन् 2026 नेपाल विकासशील राष्ट्रमा स्तर उन्नति हुने योजना पनि रहेको छ यसपछिका चुनौती र नेपालले गर्नुपर्ने तयारीका विषयहरू पनि रहेका छन् यसअघि पनि कुराकानीको क्रममा यहाँले यो विषयलाई थोरै उठान त गर्नुभएको थियो अब हामी स्तरोन्नति भइसकेपछि हामीले भोग्नुपर्ने अथवा नेपालले सामना गर्नुपर्ने चुनौती अब वैदेशिक सहायता घट्ने हो कि भन्ने विषयहरू पनि चर्चामा रहेका छन् अर्कोतर्फ भने हाम्रो सार्वजनिक ऋणको भार पनि बढ्दै गएको अवस्था छ पुँजीगत खर्चलाई वित्तीय व्यवस्थापनको खर्चले पछ्याइरहेको जस्तो पनि देखिन्छ अर्थतन्त्रका विविध चुनौतीका बीचबाट अब हामी स्तरोन्नति हुँदै गर्दा समग्र पक्ष र पाटाहरूलाई हामी कसरी व्यवस्थित गर्दै अगाडि लैजान सक्छौं होला
यस्तो हो एउटा वर्षपछि अर्को वर्ष आउँदा जहिले पनि चुनौती भएर आउने छैन लाइफमा होइन लाइफ भनेको तपाईँ हाम्रो यो देशको पनि लाइफकै कुरा हो अर्को साल कसरी आउँछ प्रत्येक वर्ष चुनौती हुन्छन् प्रत्येक वर्ष नयाँ चिज आउँछन् प्रत्येक वर्ष चाहिँ नयाँ ढङ्गले चाहिँ डिल गर्नुपर्ने हुन्छ अहिलेको बजेटमा पनि के हो भन्दा कतिपय कुराहरू चुनौतीले चाहिँ रहेकै हुन्छन् बजेटमा पनि त्यस्तै गरी चाहिँ हाम्रो स्तर उन्नति हुँदाखेरिमा पनि त्यसका चुनौतीहरू हुन्छन् एकबाट अर्कोमा चाहिँ जाँदाखेरिमा एउटा सिफ्ट गर्दाखेरिमा त्यो चुनौती हुन्छ चुनौतीलाई चाहिँ हामीले के गर्ने भने चुनौती छ भन्ने हिसाबले भन्दा पनि त्यसबाट अवसर के निस्किन्छन् भन्ने हिसाबले हेर्ने हो जहिले पनि अवसर र चुनौतीको चाहिँ क्यालकुलेसन हुन्छ नै जसले पनि गर्छ व्यक्तिले पनि गर्छ राष्ट्रले पनि गर्छ सोसाइटीले गर्छ सबैले गर्छ त्यो हुनाले त्यसलाई चाहिँ बेनिफिटको हिसाबले हेर्नु पर्यो पहिलो बेनिफिट के हुन्छन् भन्दा हामीलाई पहिलो त हामीलाई गौरव हुन्छ हामी चाहिँ ल एक स्टेप गऱ्यौँ भनेर त्यो सबै केले चाहिँ डिटर्माइन गर्ने भन्दा हाम्रो इफोर्ट्सले डिटर्माइन गर्ने हो हामी बढी इफोर्ट्स लगायौँ हामी बढी प्रयत्न गऱ्यौँ हामीले चाहिँ ठिक तरिकाले काम गर्दै लग्यौँ भने हामीलाई चाहिँ खासै चाहिँ समस्या होइन र अलिअलि के हो भन्दा पहिले भइरहेका कुराहरू अलिअलि स्कलरसिपका कुराहरू अलिकता चाहिँ फन्डिङहरूको कुरा अलिकता चाहिँ लोनको कुराहरूमा कन्सेन्सस लोन चाहिँ पाइन्छ भन्ने हिसाबले हो त्यसमा चाहिँ हामीले लोन भन्दा पनि यहाँ समस्या कस्तो देखिया छ भन्नुहुन्छ भने रिजल्ट चाहिँ अघि पनि भने मैले रिजल्ट नहुने लोनमै चाहिँ हामी चाहिँ कुनै आयोजनाहरू चाहिँ कार्यान्वयन गरिरहेको छौँ त्यो कार्यान्वयन यति स्लो छ यति चाहिँ त्यसबाट रिजल्ट आउनु पर्ने होइन 5-7 वर्ष भइसक्यो 5-7 वर्ष होइन अगाडि रिजल्ट पाएको भए त्यसको लोन पनि तिरिसकिन्थ्यो त्यसबाट सबै काम हुन्थे अहिले काम पनि टाइममा हुँदैन त्यो काममा टाइममा नभएको कामको लागि अनि हामीले चाहिँ ऋण खोज्दै फेरि हाल्दै गरिरहेको छौँ भनेपछि हाम्रा प्रोसेसहरू हाम्रा काम गर्ने तौर तरिकामा परिवर्तन गर्ने हो भने यी खालका समस्याहरू छैनन् भन्छु।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ। यहाँको महत्वपूर्ण र व्यस्त समयका लागि धेरै धेरै धन्यवाद।
हस् नमस्कार, धन्यवाद।
आजको अन्तरसंवादमा हामीले बजेट कार्यान्वयन, अर्थतन्त्रको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।